नमस्कार, कार्यक्रम हाम्रो कृषिमा तपाईँलाई स्वागत छ। म मधुबन विशी। यो कार्यक्रम तपाईँ सुन्न सक्नुहुन्छ हरेक हप्ताको मङ्गलबार बिहान 7:30 बजेदेखि झन्डै 15 मिनट मात्र रेडियो भेरी एफएम 98.6 र 102.7 MHz। तपाईँले हामीलाई radiobheri.com.np मोबाइल एप्लिकेसन, शुभयात्रा, हाम्रो पात्रो लगायतबाट पनि चाहेको बेला सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी मौसमी र बेमौसमी खेती बाली, त्यसमा देखा पर्ने रोग किरा अनि त्यसको समाधानको बारेमा कुरा गर्छौँ। थोरै लगानीबाट धेरै उत्पादन कसरी गर्न सकिन्छ अनि कृषिलाई व्यवस्थित गर्न सके के कस्तो फाइदा हुन्छ भन्ने बारेमा छलफल गर्छौँ। आजको कार्यक्रममा हामी मौरी पालन व्यवसायको अवस्था र यसको चुनौतीका बारेमा छलफल गर्छौँ। कार्यक्रममा हामीसँग हुनुहुन्छ वरिष्ठ मौरी विशेषज्ञ अनिरुद्रनाथ शुक्ला, नेपाल मौरी पालक महासङ्घका कार्यालय प्रमुख ठाकुर प्रसाद दवाडी।
वातावरणको हिसाबले र त्यहाँको भौगोलिक बनौटको हिसाबले सुर्खेत मात्र नभएर पनि यो हाम्रो प्रदेश नम्बर 6 नै मौरीको लागि धेरै उपयुक्त रहेको छ।
अब एउटा हजुर मौरी विज्ञ पनि हुनुहुन्छ, मौरी पालन गर्दाखेरि चाहिँ एउटा कृषकले के कुरामा ध्यान दिनुपर्छ?
मौरी पालन सुरु गर्नुभन्दा अगाडि पहिला त हामीले सुरु गर्नु पर्यो, त्यसपछि अरू व्यवस्थापन काम पछि आउँछ। सुरु गर्नको लागि चाहिँ पहिला हामीले कुन ठाउँमा गर्ने हो त्यो ठाउँ छनौट गर्नुपर्ने हुन्छ। ठाउँ छनौट भन्दाखेरि त्यो एरियामा, त्यो क्षेत्रमा जहाँ हामी मौरी पालन गर्न खोजेको हो त्यहाँ चाहिँ फुलहरूको स्थिति के छ, त्यसको बारेमा जानकारी, त्यहाँको चाहिँ हावापानी कस्तो छ, बरसात कतिको हुन्छ, यी सबै कुराहरू ख्याल गर्नुपर्छ एक नम्बरमा। दोस्रो नम्बरमा चाहिँ अब हामीले मौरी पालन गर्दाखेरि यो क्षेत्रका लागि उपयुक्त जातहरू के छन् त्यसको बारेमा जानकारी हुनुपर्छ र उपयुक्त जातको चाहिँ प्राविधिकको सहयोगमा त्यो जातीय छनौट गर्नुपर्ने हुन्छ दोस्रो। तेस्रो नम्बरमा आयो, त्यसपछि चाहिँ आउँछ तालिम, ज्ञान हुनु पर्यो, सिप हुनु पर्यो र त्यसको लागि चाहिँ तपाईँले तालिम लिनु जरुरी हुन्छ। जो व्यक्तिले गर्छन् मौरी पालन त्यो चाहिँ तालिम लिनु जरुरी छ। तालिमको अब विभिन्न किसिमको चाहिँ टाइम हुन्छ, 5 दिनको, 7 दिनको, 15 दिनको, त्यो सबै त्यो तालिम लिनुपर्छ र तालिम पछि पनि जानकारीको लागि कुनै पत्र पत्रिकाहरू पनि पढ्नुपर्ने हुन्छ। त्यसबाट चाहिँ त्यो हामीले सुरु गर्न सक्छौँ, एउटा त्यो भयो जानकारीको बारेमा भयो। र त्यसपछि आयो एउटा यो, अब सबै भयो, तालिम पनि भयो, सबै भयो, अब त्यसको लागि पालनको लागि त्यसका केही उपकरणहरू हुन्छन्, त्यो उपकरणहरू कहाँबाट ल्याउने, कहाँ पाउँछ, कतिमा पाउँछ, त्यो जानकारी भएपछि अनि हामीले सुरु गर्न सक्छौँ।
जस्तो यो मौरीको जात छनौट भन्नुभयो, यस क्षेत्रका लागि चाहिँ उपयुक्त जात कुन मौरीलाई चाहिँ मानिन्छ?
हो, यो चाहिँ जातीय छनौटको कुरा गर्दाखेरि हामी त्यो भौगोलिक बनौट र त्यहाँको बाटोघाटोको बारेमा सबै ख्याल गर्नुपर्ने हुन्छ। र अहिले नेपालमा पाउने मौरीको जात दुईवटा चाहिँ छन्। एउटा त हाम्रो एपिस सेराना भन्छन्, जुन कि हाम्रो लोकल जाति हो, रैथानीय जात हो, त्यो एउटा त्यो भयो। र अर्को चाहिँ युरोपियन जात भयो, मेलिफेरा भयो। मेलिफेराको व्यवस्थापन अलिकति महँगो हुन्छ र त्यसलाई चाहिँ हामी माइग्रेसन भन्छौँ, एक ठाउँमा बाट अर्को ठाउँमा मौरी चराउने, अर्को यहाँको शब्दमा भन्ने हो भने मौरी चराउनेले लाने हो, त्यसको लागि बाटोघाटो चाहिन्छ। त्यसले गर्दा अनि रैथानिया मौरीको, रैथानी मौरीको लागि चाहिँ के छ भने त्यो त हाम्रो लोकल हो, लोकल भएपछि नेपाल राज्यभरि जहाँ पनि पाल्न सक्छौँ, त्यो रह्यो। र त्यसमा व्यवस्थापन अलिकति कम पर्छ र त्यसको रिसर्चहरू केही गर्नु जरुरी छ, त्यो जान्नुपर्ने कुरा हो। यी सबै कुराहरू चाहिँ भयो भने हामी सुरु गर्न सक्छौँ। रह्यो कुरा तपाईँले यो ठाउँको, मैले त्यही पहिला नै भने, यातायातको सुविधा छ, माइग्रेसन गर्न सक्यो भने त्यो पनि हामी त्यो मेलिफेरा पनि गर्न सक्छौँ। र धेरै उसमा हेर्ने हो भने हामी के भन्छौँ भने अहिले यो नेपाल सरकारको पनि एउटा ऊ छ, त्यो मेलिफेराको लागि चाहिँ तराई र भित्री मधेस र पहाडको लागि सेराना मौरी पालन उपयुक्त हुन्छ, यो सरकारको, नेपाल सरकारको चाहिँ एउटा नीति नै छ। र अर्को चाहिँ त्यो मेलिफेरा गर्नु पऱ्यो भने माइग्रेसन गर्नु जरुरी हुन्छ।
यो मौरी जुन पालन गरिन्छ, पालन गरिसकेपछि यसको उत्पादन लिने चाहिँ महिनाको रूपमा कुन कुन महिनामा चाहिँ यसको आम्दानी राम्रो लिन सकिने हुन्छ?
अब उत्पादनको कुरा गर्ने हो भने मौरीको मह उत्पादन त्यो एरियामा भएका फुलमाथि भर पर्छ। कुन कुन फुल, कुन कुन महिनामा कतिको फुल छ, त्यसमाथि भएर त्यसैले गर्दाखेरि चाहिँ म उत्पादन सिजनको कुरा गर्ने हो भने तपाईँलाई फेरि मैले दुई किसिमले भन्नुपर्ने. तपाईँले हुम्ला जुम्लाको कुरा गर्नुभयो भने हुम्ला जुम्लाको सिजन चाहिँ फरक छ. जेठ असाढ सावनतिर चाहिँ उत्पादन हुन्छ र महरीको वृद्धि हुन्छ र त्यही सिजनमा तपाईँले तल आयो भने त्यो बेला त्यो सिजन चाहिँ त्यति उपयुक्त हुँदैन. त्यसले गर्दाखेरि ठाउँ अनुसार चाहिँ फरक फरक सिजन हुन्छ र सिजनले मात्र होइन त्यहाँ त्यो सिजनमा फुल्ने फुलहरू माथि चाहिँ भर पर्छ. उत्पादन कतिचोटि लिने कतिचोटि चाहिँ हामीले चाहिँ निकाल्ने हो. एकै सिजनमा कुनै कुनै ठाउँमा त तिन चार चारचोटि निकाल्न सक्छन्, कुनै ठाउँमा एकचोटि पनि हुँदैन. त्यसले गर्दाखेरि समग्रमा भन्दाखेरि मौरी चरण कस्तो छ र त्यो अनुसार चाहिँ उत्पादन र लिने टाइम हार्भेस्ट गर्ने टाइम फरक फरक हुन्छ.
जस्तो यो व्यावसायिक रूपमै मौरी पालन गर्नु पऱ्यो भने त्यसको आम्दानीको स्रोत चाहिँ कतिको राम्रो हुँदै जान्छ या त्यसले चाहिँ अरू चाहिँ के कुरामा पहिला चाहिँ उसले तालिम लिनुपर्ने या चाहिँ उसले आफैले पाल्छु म सक्छु भनेर सक्छ कि के कसरी
होइन त्यो सक्नु त्यो दुईवटा कुरा आउँछ. एउटा त के भने पाल्नु मतलब जीवन निर्वाहको लागि पाल्ने हो, एउटा व्यावसायिक रूपमा पाल्ने हो. तपाईँले व्यावसायिक रूपमा जब पाल्नुहुन्छ त्यो बेलामा चाहिँ त्यो तालिम लिनु आवश्यक हुन्छ. तालिम नलिकन तपाईँले हात हाल्नुभयो भने फेल खाने चान्स बढी हुन्छ. र यो जीवन निर्वाहको लागि दुई चारवटा बक्सा राखौँ, अलिअलि मह आउँछ, घरमा अलिकति खानलाई हुन्छ, बच्चाहरूलाई हुन्छ, त्यो किसिमले गर्ने हो भने त अहिले जुन ज्ञान छ त्यसले पुग्छ. तर हामीले यहाँ अहिलेको जुगमा हामीले अब त्यो जीवन निर्वाहबाट चल्दैन, विशेष गरेर कृषि उद्योग जुन कि हाम्रो किसानहरू कृषिमा आधारित छन्, चाहे मौरीका हुन् चाहे अरूमा हुन्, त्यहाँ हामीले चाहिँ त्यो आधुनिक किसिमले र अलिक सुधारिएको किसिमले चाहिँ हामीले व्यावसायिक रूपमा जानु उपयुक्त हुन्छ. त्यसले गर्दाखेरि व्यावसायिक रूपमा मौरी पालन गर्ने हो भने तालिम जरुरी हुन्छ.
जस्तो यो मौरी पालन गरिएको हुन्छ र अब मौरी पालन गर्दाखेरि समस्या चाहिँ के आउँछ?
हेर्नुहोस्, कुनै पनि व्यापार, कुनै पनि बिजनेस, कुनै पनि उद्योग गर्नुभयो भने त्यसमा चाहिँ समस्या आउनु स्वाभाविक हो. समस्या समाधानको उपायहरूको बारेमा हामीले खोज्नुपर्ने हुन्छ र अहिले चाहिँ नेपालमा त्यस्ता कुनै समस्या आइदियो भने यहाँका विशेषज्ञहरूबाट हामीले सुझाव लिएर चाहिँ गर्न सक्छौँ. अर्को एउटा कुरा रोगहरू, मौरीमा पनि रोग लाग्छ, त्यो किन जीवित चिज हो, जीवित प्राणी हो, त्यसमा रोग लाग्छ र रोगबाट चाहिँ त्यो बचाउनलाई उपायहरू छन्, औषधिहरू पाउँछ, त्यसबाट हामी बचाउन सक्छौँ. एउटा त्यो समस्या हो. त समस्या भन्दाखेरि पनि अब त्यो मौसमअनुसार समयअनुसार चाहिँ त्यस किसिमको देखा पर्छ, एउटा रोग नै हो.
कस्तो कस्तो खालको रोगहरू चाहिँ मौरीमा देखा पर्छ?
हो, मौरीमा लाग्ने रोगहरूको कुरा गर्दाखेरि दुई किसिमका रोगहरू चाहिँ छन्. एउटा त के छ भने बच्चामा लाग्ने, त्यसलाई हामी चाहिँ छाउरामा लाग्ने रोग, बच्चामा लाग्ने रोग भन्छौँ, अङ्ग्रेजीमा चाहिँ ब्रुड डिजिज भन्छौँ. अर्को चाहिँ वयस्क मौरीमा लाग्ने एडल्ट बी डिजिज भन्छौँ. यी रोगहरू छन् र अब तपाईँलाई मैले यो बच्चामा लाग्ने ब्रुड डिजिजहरूमा सबभन्दा बढी चाहिँ युरोपियन फाउल ब्रुड र स्याक ब्रुड हो. स्याक ब्रुड सेरेनामा लाग्छ, युरोपियन फाउल ब्रुड धेरै जसो मेलिफेरामा देखिन्छ र सेरेनामा पनि देखिन्छ, मेलिफेरामा मात्र होइन. यो मुख्य दुईवटा रोगहरू छ. अरू रोगहरू छैन, अरू रोगहरू चाहिँ अहिले नेपालमा त्यति चाहिँ उपरा छैन. र अर्को आयो वयस्कमा लाग्ने रोगहरूमा, मेलिफेरा हो भने सुलसुलेको लाग्ने माइट हो, त्यो रोग त होइन, त्यसले रोगको लक्षण त देखाउँदैन, तर त्यो मौरीलाई चाहिँ त्यो नोक्सान पार्ने एउटा चाहिँ त्यो सुलसुले हुन्छ, माइट हुन्छ, त्यसले गर्छ, त्यो नोक्सान गर्छ मौरी पालनलाई. र सेरेनाको लागि चाहिँ अब मैले भनिहालेँ कि स्याक ब्रुड नै हो.
यो रोकथामको लागि चाहिँ सामान्य खालको एउटा कृषकले कसरी गर्न सक्छ?
गर्न सक्छ, त्यति गाह्रो चाहिँ छैन. कुरा आयो डायग्नोसिसको, त्यो पत्ता लगाउने कुन रोग हो त्यसको चाहिँ बेसिक हामी ट्रेनिङको टाइममा यो लक्षणहरू सिम्टमहरू देख्यो भने यसलाई चाहिँ हामी यो रोग भन्छौँ, यो यसो देख्यो भने यो रोग भन्छौँ भनेर हामी सिम्टमहरू तालिमको बेलामा सिकाउँछौँ. र कुनै कुनै किसानले चाहिँ त्यो रोगहरू चिनेर र औषधिहरूको त्यतिखेर चाहिँ यो सिम्टम अनुसार यो रोग हो, यो रोगको लागि यो औषधि हो, यो औषधि बजारमा यसरी पाउँछ, तपाईँले यसरी प्रयोग गर्नुहुन्छ, यो पुरै हामी तालिममा सिकाउँछौँ. र त्यो सिकेपछि किसानहरूले गर्न सक्छन्. कोही किसानहरू चाहिँ त्यस्ता सकेन भने त्यो सम्बन्धित चाहिँ त्यो विज्ञहरूसँग कुरा गरेर पनि गर्न सक्छन्, त्यति गाह्रो चाहिँ छैन.
जस्तो अहिले तपाईँले यही मौरी सम्बन्धीको तालिम पनि सुर्खेतमा दिइरहनु भएको छ,
हजुर,
यस क्षेत्रका मौरी पालक किसानहरूको चाहिँ समस्या के देख्नुभयो?
यहाँ मैले भनिहालेँ नि, यो सुर्खेत भ्यालीमा, भ्यालीभित्र चाहिँ मेलिफेराको पाल्ने बढी चाहिँ छन्, मौरी मेलिफेरा मौरी पालकहरूको सङ्ख्या बढी छ र यसमा चाहिँ धेरै, कोही 50 घर, कोही 20 घर, कोही 10 घर, आफ्नो आफ्नो किसिमले गरिरहेको छ. मेन समस्या भनेको त मैले अघि नै भने, यो सुर्खेत भ्यालीमा पाल्दाखेरि मेलिफेरा पाल्नेहरू किसानहरू छन्, त्यो मेलिफेराको समस्यामा चाहिँ सुलसुले नै हो, माइट नै हो. तर माइटको लागि चाहिँ अहिले किसानहरू धेरै कुरा बुझिसकेका छन्, त्यसलाई चाहिँ हामी औषधिको रूप, औषधि पनि दिएर गर्न सक्छौँ, सक्छौँ। अर्को चाहिँ यो जडीबुटी झारपातबाट पनि हामीले बचाउन सक्छौँ र किसानहरूले गरिरहेका छन्। यो तालिमको बेलामा पनि हामीले कुरा गर्छौँ, किसानहरूले सोध्छौँ तपाईँले के कसरी बचाउनु भयो, त्यो कुराहरू पनि हामी अरू किसानहरूलाई चाहिँ सेयर गर्छौँ। र यसरी चाहिँ सुलसिलेबाट बचाउन गाह्रो छैन, तर अलिकति सिरियसली लाग्नुपर्छ कुनै पनि काम गर्दाखेरि। मौरी पनि त्यस्तै हो, मौरीमा चाहिँ सिरियस भएर लागेन भने बक्सा राखेँ मह आउँछ भनेर आउँदैन, घाटा हुन्छ। त्यसले गर्दाखेरि धेरै जस्तो किसानहरूमा के छ भने म मौरी पाल्छु, मलाई दुइटा बक्सा पायो भने मह त पुग्यो, तर होइन, त्यसलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ। रोगको भयो त कि तपाईँले कुरा गर्नुभयो, रोग भयो, अरू चाहिँ किराहरू शत्रुहरू लाग्छ, त्यसबाट बचाउने कसरी। एउटा अर्को पनि तपाईँले सुलसुलेको मैले कुरा गरेँ, माइटको कुरा गरेँ, एउटा मैनपुतली हुन्छ, त्यो समस्या पनि देखा पर्छ। मेलिफेरा सेरेनामा अलिकति हामी कमजोर भयो भने ती समस्याहरू आउँछ।
जस्तो यो सुर्खेत लगायत कर्णाली प्रदेशमा चाहिँ यो मौरी पालन व्यवसाय कस्तो पाउनुभयो? यहाँले
धेरै राम्रो छ, धेरै राम्रो छ। तपाईँले चाहिँ विगतको कुराहरू गर्नुभयो भने कर्णालीको मह चाहिँ धेरै राम्रो मान्छन्, किनभने त्यहाँ जडीबुटी हुन्छ, त्यहाँ चाहिँ अर्ग्यानिक हुन्छ, त्यहाँ औषधि छर्ने चाहिँ छैनन्, त्यसले गर्दाखेरि कर्णालीको महको भाव पनि अहिले पनि रेटहरू महको म बिक्छ। र अर्को पनि के हुन्छ भने कर्णालीको मह, कर्णाली भन्दाखेरि मैले यो सुर्खेत भ्यालीभन्दा बाहिर जस्तै जाजरकोट भयो, कालीकोट भयो, जुम्ला भयो, हुम्ला भयो, त्यो एरियामा सेराना हुन्छ। त्यो सेरानाको जात पनि एपिस सेराना सेराना हो, त्यो ठुलो हुन्छ र त्यसले चाहिँ मह कलेक्सन गर्ने बेलामा जङ्गलमा जाने हो, जङ्गलमा जडीबुटीहरू बढी हुन्छ, त्यो जडीबुटीबाट उत्पादन गएको मह अर्ग्यानिक पनि भयो, जडीबुटीको हिसाबले त्यो औषधिको रूपमा अझ पनि राम्रो, मह त्यसै पनि औषधि हो र त्यसमा चाहिँ जडीबुटी थप्दाखेरि झन् चाहिँ राम्रो हो। त्यसले गर्दाखेरि क्वालिटीको कुरा गर्ने हो भने कर्णालीको चाहिँ मह चाहिँ धेरै राम्रो हुन्छ। र अर्को कुरा म के भन्छु भने त्यति हुँदाखेरि हामीले चाहिँ त्यो यो क्षेत्रलाई हामी यो अर्ग्यानिक स्टेटको रूपमा पनि हामी लिन सक्छौँ। अहिले त हाम्रो प्रदेशहरूमा गए यो एरियालाई चाहिँ हामी अर्ग्यानिक स्टेटको रूपमा गर्दाखेरि झन् राम्रो हुन्छ।
जस्तो एउटा यो मौरीको मह भनेर अहिले जुन बिक्री वितरणका लागि बजारमा ल्याइएको मह हुन्छ, एउटा जुन वास्तविक जो मौरीको मह हो त्यो र एउटा जुन अब बजारमा अहिले चाहिँ चिनीबाट या अन्य कुनै चिजबाट बनाइएको महलाई सामान्य मान्छेले थाहा पाउन चाहिँ कसरी सक्छ?
त्यो थाहा पाउन सकिन्छ। पहिला चाहिँ के थियो भने महको उत्पादन कम थियो, खानेहरू अलि धेरै त नभनौँ तर बढी नै थिए त्यो उत्पादनको हिसाबले। अहिले चाहिँ उत्पादन पनि बढ्यो र उत्पादन भएपछि खाने मान्छेहरू पनि त्यही किसिमले बढिरहेका छन्। र त्यसले गर्दाखेरि चाहिँ हामी चाहिँ एउटा उत्पादन बढेपछि जुन नक्लीवालाहरूको जुन छ बोलवाला त्यो चाहिँ बिस्तारै बिस्तारै कम हुन्छ, किनभने मह उत्पादन गर्ने मान्छे छन् र मह एकचोटि तपाईँले खानुभयो भने त्यस्तो तपाईँलाई थाहा भयो, एउटा चाहिँ सेम्पल टेस्ट मैले भने तपाईँले खाए
सुरुमा हेर्दाखेरि थाहा पाउँदैन मान्छे
हो, त्यसको लागि तपाईँले सजिलो छ त्यो पानी एउटा गिलासमा पानी लिने, त्यो पानी लियो गिलासमा त्यो मह अलिकति खस त्यसमा राख्ने, पानी राख्ने पानीमा मह राख्दाखेरि छिटो पग्ल्यो भने यसमा चाहिँ केही शङ्का लाग्छ भने जान्नुपर्छ यो त नक्ली हो कि भनेर चाहिँ हुन्छ। र कुनै कुनै मह चाहिँ तपाईँले खसाल्नुभयो भने भाँडामा त्यो त्यत्तिकै बसिरहेको, चम्चाले चलाउँदाखेरि पनि सजिलोसँग पग्लिँदैन, त्यस्तो चाहिँ छ भने त्यो प्योर हो। एउटा यो टेस्ट भयो, यो सिम्पल टेस्टको बारेमा कुरा गर्दैछु। र अर्को टेस्ट के छ भने एक थोपा मह तपाईँले भुइँमा खसालिदिनुहोस्, होइन फर्समा सफा ठाउँमा खसालिदिनुहोस्, त्यो डल्लो भएर बसिराख्यो भने यसको मतलब चाहिँ त्यो प्योर हो, किनभने चिनी मिसाएको भयो भने त्यो पग्लिएर जान्छ, त्यो चाहिँ डल्लो बसिरहेको हुन्छ, धेरै टाइमसम्म बसिरहेको हुन्छ। यो दुइटा टेस्टबाट हामीले थाहा पाउँछौँ यो मह नक्ली हो। अर्को त अहिले त कस्तो भइसक्यो, खाने मान्छेहरू जुन हाम्रो ग्राहकहरू छन्, ग्राहकहरू धेरै चाहिँ चलाक भइसके, खाँदाखेरि थाहा हुन्छ कि कुन सोर्सको हो। अहिले त आएर पहिला त मह मात्रै भयो भने पुग्यो भनेर, अहिले त सोर्स अनुसार चाहिँ मह उत्पादन हुन्छ। चिउरीको मह भन्छौँ हामी, फापरको मह भन्छौँ, तोरीको मह भन्छौँ र अरू जङ्गली फुलका महहरू भन्छौँ। त्यसले गर्दाखेरि चाहिँ अहिले खाने मान्छेहरू पनि अलि त्यसमा चाहिँ अलिकति कन्सियस हुँदै गयो। त्यसले गर्दाखेरि चाहिँ जुन अलि नक्ली महको कुरा गर्नुभयो, त्यो नक्ली महको बिस्तारै बिस्तारै विस्थापित हुन्छ, त्यति मान्नु पर्दैन। त्यसले गर्दाखेरि चाहिँ यो नक्लीबाट हामीले डराउनु हुँदैन र अहिलेको चाहिँ उसमा अहिले खाने र बेच्ने दुइटै चाहिँ कन्सियस भइसकेको छ।
एउटा अब सामान्य मान्छेले जुन मौरी पालन गर्यो भने एउटा घरबाट चाहिँ कति जति आम्दानी गर्न सक्छ?
यो उत्पादनको हिसाबले अघि एउटा अर्को कुरा त के गर्छ, त्यो फुल कतिको छ त्यसमाथि भर पर्छ। र अहिले नर्मल एभरेजमा चाहिँ उत्पादनको कुरा गर्ने हो भने मेलिफेराबाट चाहिँ 35 किलो चाहिँ निकाल्छन् मान्छेहरू, एभरेजमा 35 भन्छौँ हामी, 35 किलो चाहिँ पर इयर यो मेलिफेराबाट हुन्छ। त त्योभन्दा राम्रो व्यवस्थापन गरे भने बढी पनि हुन्छ। र रह्यो कुरा अर्को जुन मैले कुरा गरेँ एपिसेराना, एपिसेरानाको चाहिँ एभरेज उत्पादन चाहिँ हामीले चाहिँ 15 किलो भन्छौँ, त 15 किलो सेरेनाको हुन्छ एभरेज र चाहिँ मेलिफेराको चाहिँ 35 हुन्छ अहिलेसम्मको लागि। थ्याङ्क यू.
हामीसँग मौरी पालन महासङ्घका कार्यालय प्रमुख ठाकुर प्रसाद दवाडी पनि हुनुहुन्छ. यो मौरी पालन व्यवसायहरूलाई एउटा महासङ्घ तपाईँहरू जुन संस्था बनाएर बस्नु भएको छ, तपाईँहरूले कसरी हेर्नु भएको छ?
नेपाल मौरी पालक महासङ्घ 2056 सालमा 223 मौरी पालक किसानहरूको, 8 जिल्लाका 223 मौरी पालक किसानहरूको सक्रियतामा चितवन जिल्लामा जिल्ला प्रशासन कार्यालय चितवनमा गैर सरकारी संस्था अन्तर्गत दर्ता भएको हो. 56 सालमा दर्ता हुँदाखेरि जम्मा 8 जिल्लाका 223 किसानको सहभागिता थियो र बिचमा धेरै यसले मौरी पालक किसानहरूको हितमा काम गर्दै गर्दा अहिले आएर महासङ्घसँग लगभग 34 जिल्लाका 5,150 मौरी पालक किसानहरू आबद्ध रहेका छन्।
र यो जति पनि अहिले पछिल्लो समय व्यावसायिक रूपमा मौरी पालन गर्ने किसानहरू पनि बढ्दै हुनुहुन्छ र यसमा चाहिँ महासङ्घले केही उहाँहरूलाई सहयोग गर्ने केही प्रक्रियाहरू, तालिमहरू दिने या कुनै त्यस्तो आवश्यक सामग्रीको उपलब्ध गराउने के गरेका छ?
गरेका छ. अहिले नेपाल मौरी पालक महासङ्घले धेरै समय अगाडिदेखि नै यो तालिम दिने क्रममा, जस्तो पूर्वबाट पश्चिमसम्म मौरीको तालिम दिँदै गर्दा तालिममा एकरूपता आएन, झापामा दिएको तालिम र कैलालीमा दिएको तालिम फरक देखियो. त्यसले गर्दा हामीले के गरियो त भन्दा एउटा बेसिक कोर्स भनेर स्रोत पुस्तिका निर्माण गरियो. त्यो स्रोत पुस्तिकाले गर्दा के भयो, किसानहरूलाई तालिममा एकरूपता आयो. पूर्वबाट पश्चिमसम्म त्यही स्रोत पुस्तिका परिचालन गरेर किसानहरूले तालिम दिएर अब केही व्यवसायिक उन्मुख भएको अवस्था छ.
जस्तो अब यो तपाईँहरूले जुन महासङ्घ एउटा संस्था भयो, यसले चाहिँ यो सञ्चालन गर्न मौरी पालन व्यवसायहरूको अलिकति यिनीहरूको व्यवसाय चाहिँ अप्ठ्यारोमा पर्ने, धराशय पर्ने भयो भने के सहयोगहरू पाउने गर्छन् यसबाट, यो महासङ्घबाट के हुन्छ?
यस्तो यस महासङ्घबाट आर्थिक सहयोग भन्ने कुरो त महासङ्घले गर्न सक्दैन. प्राविधिक रूपमा सहयोग गर्ने, जस्तो किसानहरूको चाहिँ रोगले गर्दाखेरि मौरी सिद्धिन आँट्यो भने त्यो अवस्थामा हामीले प्राविधिक सपोर्ट पुर्याउँछौँ भने सरकारसँग विभिन्न नीति तथा पोलिसीको बारेमा सरकारसँग वकालत गर्ने, जस्तै मौरी प्रवर्धन नीति 2073 भर्खर प्रकाशनमा आएको छ, त्यो नीति प्रकाशन गर्नको लागि नि नेपाल मौरी पालक महासङ्घले नेपाल सरकारसँग धेरै नै एडभोकेसी गरेको थियो भने, त्यस्तै बिमाका कुराहरू आएको छ, मौरी स्थानान्तरण गर्दै गर्दा अथवा चरणमा राख्दा विषादी प्रयोग हुने, मौरी नासिने अनि स्थानान्तरणमा जाँदा जिल्ला बन्दले गर्दाखेरि मौरी मर्ने, त्यस्तो अवस्थामा मौरी बिमा गर्न सकिने थिएन. अब अहिले विगत 2 वर्षबाट त्यो बिमाको नीति पनि बनेर आएको छ. यो महासङ्घले चाहिँ मौरी पालक किसानहरूको हितमा सरकारसँग वकालत गरिरहेको अवस्था छ. हाम्रो नेपाल मौरी पालक महासङ्घ पनि अब केन्द्रीय स्तरको सङ्गठन भएको हुँदा हामी अलिकति अब यो हामी पनि सङ्घीयतामा जानुपर्छ भनेर विभिन्न जिल्लालाई, जस्तो अहिले 7 प्रदेशमध्येबाट अब प्रदेश सङ्घ गठन गर्ने, अनि त्यसपछि पालिका स्तरमा पनि सङ्घहरू गठन गर्ने गरेर हामी नेपाल मौरी पालक महासङ्घ पनि सङ्घीयतामा गएको अवस्था छ.
यो मौरी पालन व्यवसाय महासङ्घले व्यवसायको हितको लागि चाहिँ के काम गर्दैछ? अब
यस्तो छ, व्यवसायको हितको लागि जस्तो मौरी पालक किसानहरूले उत्पादन गरेको महहरू, यदि कोही किसानहरू बजारसम्म पहुँच नभएको किसानहरूको महलाई बजारीकरण गरिदिने महासङ्घले प्रबन्ध मिलाएको छ. विगत समयमा हामीले डाबर नेपाल, पतञ्जली जस्ता संस्थासँग महको सम्झौता गरेर मह दिएको अवस्था छ भने, अर्को क्षमता विकासको लागि चाहिँ किसानहरूलाई हामीले जस्तो तालिमहरू दिने, एक्सपोजर भिजिटहरू, अध्ययन अवलोकन भ्रमणहरू लगेर विभिन्न जिल्लाका किसानहरूलाई अन्य जिल्लामा लगेर अरू किसानहरूले गरेको चाहिँ व्यवसायहरूलाई देखाएर उनीहरूलाई अलिकति व्यवसायिकतातिर उन्मुख गराउनको लागि नेपाल मौरी पालक महासङ्घले पहल गरिरहेको छ.
यो कुराकानी सँगसँगै आजलाई कार्यक्रम हाम्रो कृषिको समय सकिने लागेको छ. तपाईँलाई कार्यक्रम हाम्रो कृषि कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला. त्यसका लागि हाम्रो ठेगाना हो कार्यक्रम हाम्रो कृषि, रेडियो भेरी एफएम 98.6 र 102.7 MHz. तपाईँले हामीलाई फोनबाट पनि आफ्ना समस्याहरू र आफूलाई लागेका कुराहरू भन्न सक्नुहुनेछ. त्यसका लागि हाम्रो नम्बर हो 083-522-445. यति भन्दै आजको कार्यक्रम हाम्रो कृषिबाट म मधुबन विषय पनि बिदा हुन्छु। अर्को साता अर्को विषयवस्तुमा कुराकानीका लागि आउने नै छौँ। तपाईँको दिन शुभ रहोस्। नमस्ते।